नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृंखला लिएर उपस्थित भएका छौं। यो कार्यक्रमलाई तपाईँले हरेक हप्ताको सोमबार दिउँसो 3 बजेको समाचारपछि र पुनः प्रसारणका रूपमा मंगलबार बेलुका 9 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मिडियम एपका सबै फ्रिक्वेन्सीहरू, देशका विभिन्न ठाउँमा रहेका रेडियो नेपालका एफएम फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जमा समेत सुन्न सक्नुहुनेछ। साथै विश्वको जुनसुकै ठाउँमा बसेर अनलाइन रेडियो नेपाल .gov.np लग अन गरेर अथवा रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरी आफ्नो मोबाइल मार्फत र फेसबुकमा रेडियो नेपाल सर्च गरेर पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। तपाईँले कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने आशा एवं विश्वास हामीले लिएका छौं। स्वस्थ जीवन नै सुखी जीवन हो। सबै नेपाली निरोगी स्वस्थ रहन् यो हाम्रो चाहना हो। स्वास्थ्य नै धन हो, खुशी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊ, लागिहालेमा समयमा नै उपचार गरौं र जीवन बर्बाद हुनबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। यही कुरालाई मध्यनजर गरेर आम नेपालीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हामीले निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्दै आएका छौं। हामी कार्यक्रममा स्वास्थ्यका विभिन्न पाटाहरूलाई केलाउनेछौ। विशेषज्ञ डाक्टरहरूसँग संवाद गर्नेछौ। यहाँहरूले आफ्नो घर आँगनमै बसेर रेडियो नेपालबाट धेरै जानकारी लिन सक्नुहुनेछ। यही आशा र विश्वासका साथ हरेक हप्ता हामी फरक फरक विषय लिएर आउने गर्छौ। आजको कार्यक्रममा हामी मुख तथा दाँत रोगका बारेमा चर्चा गर्नेछौ। मुख तथा दाँतको मानव जीवनमा महत्वपूर्ण भूमिका हुन्छ। दाँतमा विभिन्न किसिमका समस्याहरू समय समयमा देखिने गर्छ। दाँत दुख्ने, किजाबाट रगत आउने, मुख गनाउने, दाँत किराले खाने, उखेल्नु पर्ने, दाँत झर्ने जस्ता विभिन्न समस्याबाट समय समयमा धेरै मानिसहरू पीड़ित भइरहेका छन्। हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफै नै हो। हाम्रो सानो हेलचक्र्याई र लापरवाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने, अंग भंग बनाउने र ज्यानै समेत लिने अवस्था पनि आउन सक्छ। यदि समयमा नै यसको उपचार भएन भने यसले मानिसको ज्यानै पनि लिन सक्छ। यो डरलाग्दो र आम मानिसलाई प्रभावित बनाउने दाँत रोगका बारेमा आज हामी जानकारी दिने प्रयास गर्नेछौ। आज हामी मुख तथा दाँत सम्बन्धी रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर निशा आचार्य। उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा आबद्ध हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
नमस्ते, धन्यवाद।
अब मुख तथा दाँत र यसको मानव जीवनमा महत्व के छ, यसैबाट आजको संवाद प्रारम्भ गरौं न।
मुख भनेको घरको ढोका जस्तै हो, जहाँबाट चाहिँ हामीले सबै खानेकुराहरू, न्युट्रियन्स, जिउलाई चाहिने आवश्यक तत्त्व सबै भित्र जान्छ। हाम्रो पाचन प्रणालीको पहिलो प्रक्रिया पनि मुखबाटै सुरु हुन्छ। राम्रोसम्म चपाउन सक्ने र चपाएर निलिसकेपछि त्यसको त्यो पाचन प्रणालीमा हुने अरू आवश्यक जति पनि प्रक्रियाहरू हुन्छ त्यो मुखबाट नै सुरु हुन्छ। एउटा अर्को कुरा सौन्दर्यता, मुख त मान्छेको मुख अनुहार त मान्छेको सौन्दर्यतासँग पनि रिलेटेड हुन्छ। सो मान्छेको एकलाई हामीले एस्थेटिक भन्छौँ हाम्रो भाषामा, त्यसको लागि पनि त्यति नै महत्व हुन्छ। र अर्को चाहिँ दाँत अथवा मुखमा केही रोग छ भने त्यो चाहिँ त्यो रोग चाहिँ शरीरको अरू विभिन्न अङ्गमा पनि फैलिन सक्ने चान्सेस हुन्छ। र त्यसले गर्दाखेरि चाहिँ यो यति इम्पोर्टेन्ट हुन्छ कि मुख स्वास्थ्य, यो हामीले चाहिँ राम्रोसँग यसको ध्यान दिएनौँ र यसलाई मेन्टेन गर्न सकेनौँ भनेदेखि चाहिँ यो विभिन्न अरू रोगको कारण पनि बन्न सक्छ।
हजुर, अब मुख किनभने हाम्रो जीवनको प्रारम्भ नै भने जस्तो, किनभने हामी हरेक चिज खान्छौँ होइन, बाँच्नका लागि हामी खान्छौँ र त्यो चिज मुखबाट नै प्रारम्भ हुन्छ। यति महत्वपूर्ण अङ्ग हाम्रो मुख र दाँत बिग्रन्छ कसरी, यसमा लाग्ने रोग भनेको के हो डाक्टर साहब?
दाँतको रोग धेरै प्रकारको हुन्छ, तर प्रारम्भ कसरी हुन्छ भन्दाखेरि एकदम सिम्पल छ। प्रारम्भ चाहिँ हेलचक्राइले हुन्छ। जब हाम्रो खानपिन प्रपर हुँदैन, राम्रोसँग हामीले त्यसलाई क्लिन गर्न सक्दैनौँ, सफा राख्न सक्दैनौँ, अनि त्यहाँबाट सानो समस्या सुरु हुन्छ र त्यो थुप्रिँदै 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 गएर अनि त्यसपछि आफ्टर सर्टेन टाइम, केही समयपछि चाहिँ त्यो एकदमै ठुलो समस्याको रूपमा आउँछ। अब फर इक्जाम्पल उदाहरणको लागि चाहिँ दाँत हामीले खाना खायौँ बिहान बेलुका, खानामा पनि हामीले कस्तो खाना खान्छौँ जसमा हामीले सुगर जन्ने पदार्थ एकदम धेरै गुलियो पदार्थ बढी खाने बानी छ, घरिघरि खाइरहने बानी छ, त्यसपछि कुल्ला गर्ने बानी छैन, ब्रस गर्ने बानी छैन, ब्रस गरे पनि प्रपर टेक्निक छैन भनेदेखि चाहिँ त्यहाँनिर गएर त्यो खानेकुराहरू चाहिँ कुहिँदै जान्छ मुखमा. त्यो कुहाउनलाई भूमिका खेल्ने भनेको हजुरको ब्याक्टेरिया, हाम्रो आँखाले देख्न नसक्ने जीवाणुहरू हुन्छ, त्यसलाई नै हामीले किरा भन्छौँ. त्यो मुखमा 700 बढी प्रजातिको त्यस्तो किराहरू हुन्छ अनि उनीहरूलाई त्यो हामीले खाना दिएको जस्तै हो. फोहोर हामीले राम्रोसँग सफा नगर्नु भनेको, खानेकुरा राम्रोसँग सफा नगर्नु भनेको उनीहरूले त्यो कुहाउन थाल्छ त्यो खाना खाएर, र त्यहाँबाट एउटा एसिड प्रड्युस हुन्छ अनि त्यो एसिडले गर्दाखेरि मुखमा हुनुपर्ने ब्यालेन्स सबै बिग्रिन्छ अनि बिस्तारै मुखमा चाहिँ किराले आफ्नो अड्डा जमाउन थाल्छ. त्यो ब्याक्टेरियाले आँखाले देख्न नसक्ने जीवाणु हो फेरि किरा भनेर, त्यो ऱ्याउँ अरू खानेकुराहरूमा पर्ने कुहिएको ठाउँमा पर्ने जस्तो किरा हुँदैन. अनि त्यसपछि चाहिँ त्यहाँनिर त्यो हुन थालिसकेपछि चाहिँ बिस्तारी दाँत खिँदै जान्छ, गिजा कुहिँदै जान्छ अनि रोगले चाहिँ जरा गाड्न थाल्छ अनि त्यो नै शरीरको विभिन्न भागमा पछि फैलिन सक्छ.
हजुर, हामीले हाम्रा लागि भनेर खाना खान्छौँ, तर त्यो हामीले खाने खाना यदि उपयुक्त भएन अथवा राम्रो किसिमको भएन र त्यसलाई त्यो खाएको खानालाई हाम्रो जुन मुखमा रहन्छ त्यसलाई हामीले राम्रोसँग सफा गर्न जानेनौँ, जस्तो ब्रस गर्ने तरिका नै जानेनौँ भने फेरि हामी धेरै नेपालीले जान्दैनौँ. म इभन म आफैलाई उदाहरण दिन सक्छु, म हाम्रो स्वास्थ्य कार्यक्रम चलाइराखेको छु, मलाई नै यसबारेमा जानकारी छैन. यस्ता हामी धेरै नेपालीहरू छौँ. अझ रेडियो नेपाल ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्मका आम नागरिकले सुन्नु भएको छ, धेरैलाई यस विषयमा जानकारी नहुन सक्छ. अहिले मैले भने हाम्रो स्वास्थ्य कार्यक्रम चलाएर म आफै यस विषयमा अनभिज्ञ छु भनेदेखि हामी धेरैजना चाहिँ यस विषयमा अनभिज्ञ छौँ. यस्तो यो दाँतमा लाग्ने रोग, अहिले हामीले खानाको प्रकार भयो एउटा, हाम्रो जीवनशैलीले पनि हामीलाई फरक पार्यो. खानादेखि हामीले त्यो खाएको चिज भित्र लैजाँदा र हाम्रो मुखमा रहेको अवस्थासम्म हामीले यदि राम्रो गर्न सकेनौँ अथवा यहाँहरूले भने जस्तो एउटा विषय विज्ञ डाक्टर साहबले अहिले के गर्नुपर्छ हामी त्यसमा आउँला, त्यो नगर्दासम्मको अवस्थामा त अब हाम्रो मुखमा रहने भयो र हामीलाई रोग लाग्ने भयो. यो रोग कस्ता कस्ता प्रकारका हुन्छन् दाँतमा लाग्ने रोगहरू चाहिँ?
हजुर, एकदम राम्रो प्रश्न सोध्नु भयो. दाँतको रोग एउटा त दाँतैमा लाग्ने रोग भयो. दाँत भनेको त्यो हामीले मुखमा देख्ने हार्ड सारो सेतो कलरको जुन हुन्छ त्यो दाँतैमा लाग्ने रोग भयो. त्यसपछि त्यसलाई समात्ने, दाँतलाई मुखमा समातेर राख्ने, वरिपरि राख्ने मासु हुन्छ, मांसपेशीहरू हुन्छ र त्यसको मुनि हड्डी हुन्छ. त्यसमा फेरि अर्को रोग चाहिँ त्यो गिजामा लाग्ने भयो र गिजाबाट सर्दै सर्दै त्यो रोग पछि हड्डीमा सर्छ. कहिलेकाहीँ कस्तो हुन्छ भने त्यो इन्फेक्सन भएर पिप जमेर त्यो रोग चाहिँ हजुरको अरू अरू ठाउँमा फैलिन सक्छ अनि त्यो कहिलेकाहीँ दिमागमा जान सक्छ, कहिलेकाहीँ छातीतिर पनि जान सक्छ, घाँटीमा जान्छ. त्यो चाहिँ एकदमै लाइफ थ्रेटनिङ भन्छौँ हामीले हाम्रो भाषामा. ऊ समयमा उपचार नपाएदेखि चाहिँ बिरामीको ज्यान पनि जान सक्ने एकदम जोखिम भएको कन्डिसन्सहरू हो त्यो चाहिँ. सो यो बेसिकली हजुरको एउटा दाँतैमा लाग्ने रोग भयो, एउटा चाहिँ गिजा तथा हड्डीमा लाग्ने र समयमा उपचार नपाएदेखि चाहिँ त्यो रोग चाहिँ फैलिएर अनि मांसपेशीहरूमा जाने रोगहरू हुन्छ.
हजुर, अब यस्तो रोग चाहिँ दाँतमा लाग्ने यो रोगहरू चाहिँ कुन कुन उमेर समूहका मानिसहरूलाई बढी लाग्ने सम्भावना हुन्छ, अथवा बालकदेखि वृद्धसम्म सबैलाई हुन्छ कि, अथवा कुनै उमेर समूह अथवा लक्षित हेरियो वर्ग चाहिँ बढी सम्भावना अथवा जोखिममा हुन्छ भन्ने त्यस्तो केही छ कि?
दाँतको रोग त हजुरको बालकदेखि वृद्धसम्म सबै उमेर समूहको मानिसहरूलाई हुने जोखिम हुन्छ, तर अब यसमा धेरै फ्याक्टरहरू हुन्छ. बच्चाहरूमा चाहिँ यदि सानो बच्चाहरूमा पनि एकदम सानो दुधे बच्चा दुध खाने दुधे बालकहरूमा पनि हामीले दुधको त्यो बोतल चुसाएर सुताउने बानी छ भने त्यसलाई हामीले नर्सिङ बोतल केरिज भन्छौँ. त्यो एकदमै छिटो फैलिने र एकदम खतरनाक हुन्छ. त्यो एक दुई महिनाको अवधिमा सम्पूर्ण दाँतै ध्वस्त हुने गरी लाग्ने खालको रोग हो. त्यो पनि एकदम अग्रेसिभ रोग भयो. त्यसपछिबाट गएर अर्को एउटा एज ग्रुप हुन्छ, उमेर समूह सोधिहाल्नु भएको भएर, त्यो उमेर समूह चाहिँ कस्तो भन्दाखेरि यङ जेनेरेसन हुन्छ नि, यो हाम्रो टिनेजर्सहरू 18-20 वर्षको, यिनीहरूमा अर्को यो किराले खाने समस्या एकदम धेरै हुन्छ. किनभने यो डायट खानपिन एकदम धेरै जङ्क खाने, सुगर अथवा यो हजुरको चिनी जन्ने पदार्थहरू बढी लिने हुनाले चाहिँ त्यो उमेर समूहमा पनि एकदमै धेरै यस्तो रोग लाग्ने हुन्छ. र अनि अब अर्को चाहिँ हजुरको वृद्ध अवस्थामा के हुन्छ भन्दाखेरि चाहिँ एक त रोगसँग लड्ने क्षमता यसै पनि कम हुन्छ, अर्को कुरा गिजाहरू तल सर्दै गएर दाँतको जुन छोपिने भाग हुन्छ नि त्यो मुखमा देखिन थाल्छ, त्यो एकदम सफ्ट हुन्छ, नरम हुन्छ, त्यसले गर्दाखेरि ब्रस गर्दा अथवा केही साह्रो कुरा खाँदाखेरि पनि पटक पटक त्यो निक्लेर जान्छ, जसले गर्दा चाहिँ दाँतको भित्र छोपेर बस्नुपर्ने भागहरू देखिन्छ र जरामा किरा लाग्ने समस्या चाहिँ वृद्ध अवस्थाको मानिसहरूलाई बढी हुन्छ।
अब यो बालकदेखि वृद्धसम्मलाई दाँतको रोग लाग्न सक्छ, हामी त्यसरी बुझौँ। हामी धेरै मानिसहरू हामीले भन्ने गरेको पनि सुन्छौँ, चक्लेट खाएर बच्चाको दाँत बिग्रियो, किराले खायो भन्ने गर्छौँ। अब यो दाँत खास बिग्रिने कारणहरू के हुन् डाक्टर साहब?
दाँत बिग्रिने धेरै कारणहरू हुन्छ। अब सबैभन्दा प्रमुख कारणबाट हामी सुरु गरौँ। प्रमुख कारण भनेको चाहिँ खाना। यदि पुरानो हाम्रो यदि हामीले हिस्ट्री हेर्छौँ भने पुरानो मानिसहरूमा दाँत किराले खाने समस्या खासै देखिँदैन, किनभने उहाँहरूको खाना एकदम फाइब्रस हुन्थ्यो, जसले गर्दाखेरि चाहिँ आफै सफा हुने अनि त्यस्तो खानाहरू चाहिँ किराले कुयाउन नसक्ने हुन्थ्यो। अब अहिले हाम्रो खानाहरू सबै प्रोसेस छ, सबै अलरेडी प्रोसेस्ड, एकदम धेरै केमिकल्स भएको अथवा एकदमै धेरै हजुरको सुगर जन्य पदार्थ भएको खानेकुराहरू हुन्छ। यस्तो खानेकुरा त ब्लेसिङ हो, किरालाई त ल आऊ भनेर हामीले निम्तो दिएर बोलाएर खान दिएको जस्तै हो। त्यस्तो खाना धेरै खाने बित्तिकै के हुन्छ भन्दाखेरि हाम्रो मुखमा अलरेडी धेरै ब्याक्टेरिया हुन्छ, उनीहरूलाई हामीले खाना प्रोभाइड गरिरहेछौँ अनि त्यसपछि त्यसलाई प्रपरली क्लिन पनि गरिरहेको छैनौँ भनेपछि त अनि त्यो त एकदमै प्रमुख कारण भयो। सो एउटा कारण भनेको हाम्रो खाना नै हो। सो मैले के सजेस्ट गर्छु भने यदि मुख स्वास्थ्यको एकदम प्रपरली ध्यान दिने हो भने हामीले जुन बिहान दिउँसो बेलुकी खाना खान्छौँ नि त्यो खाना खाइसकेपछि प्रपरली क्लिन गर्नु त छँदैछ, तर इन बिट्विनमा त्यो दुईवटा खाना खाने समयको बिचमा चाहिँ अरू यस्तो स्न्याक्सहरू यस्तोहरू चाहिँ बच्चाहरूलाई अथवा यो अडल्ट ग्रुपहरूलाई सकेसम्म दिन हुँदैन। अब सम्झाउनु पर्छ, डाइट काउन्सिलिङ भन्छौँ हामीले, यो हाई रिस्क भनेर हामीले छुट्याउँछौँ। त्यस्तो पेसेन्टहरूलाई चाहिँ हामीले राखेर डाइट काउन्सिलिङ नै गर्छौँ, तपाईँले यो खानु हुँदैन, यो खानु हुँदैन, यसमा यस्तो छ भनेर। सो एउटा त्यो नै भयो। अर्को एकदम प्रमुख कारण भनेको चाहिँ हजुरको सरसफाई, मुखको एकदम सरसफाई। एकचोटि बिहान ब्रस गर्यो सिद्धियो, हाम्रो आम मानिसले गर्ने त्यही नै हो। त्यो जुन केमिकल अथवा जुन फ्लोराइड हुन्छ हाम्रो टुथपेस्टमा, त्यसले त्यो दुई चार घन्टाभन्दा बढी, म्याक्सिमम एकदमै राम्रो छ भने 12 घन्टाभन्दा बढी काम गर्न सक्दैन, त्यसले त्यो ब्यालेन्सै क्रिएट गर्न सक्दैन मुखमा। सो हामीले खाना खाइसकेपछि प्रपरली क्लिन मात्र गरिदिउँ भने पनि, कुल्ला मात्र गरिदिउँ भनेदेखि पनि त्यो हामीले ब्यालेन्स मेन्टेन गर्न एकदम सजिलो हुन्छ मुखमा। अनि अर्को कुरा, राति सुत्नुभन्दाको अगाडिको जुन ब्रसिङ छ त्यो एकदम इम्पोर्टेन्ट हुन्छ, किनभने राति सुत्नुभन्दा अगाडि ब्रस गरेन भनेदेखि त रातभरि हाम्रो मुख बन्द हुन्छ अनि त्यहाँभित्र बाँकी भएको यताउता खानेकुरा सबै त्यो त मजाले कुहिन्छ अनि त्यहाँ त केही पनि डिस्टर्ब पनि भएन। सो त्यो सबैभन्दा बढी किराले खाने नै त्यति बेला समस्या नै त्यति बेलाको ड्युरेसन टाइममा हुन्छ। अनि अब अर्को गिजा सम्बन्धी रोगहरू भयो, अब यो चाहिँ धेरै यसको धेरै कारणहरू हुन्छ, मेजर त्यही नै हो। सफा भएन भनेदेखि त्यो जम्दै जान्छ, गिजा कुहिँदै जान्छ, गिजाले ठाउँ छोड्दै जान्छ, त्यो रोग हड्डीमा सर्छ, हड्डी कुहिँदै जान्छ, हड्डीले ठाउँ सर्दै जान्छ अनि दाँत हल्लिन थाल्छ। सो यो दुईवटा मेजर भयो। अनि यसबाहेक चाहिँ अब हामीले युज गर्ने एन्टी ब्याक्टेरियल कुराहरू, जुन किरा मार्ने औषधिहरू हुन्छ, त्यसको रोल हुन्छ। हामीले दिनदिनै प्रयोग गरेर मुख स्वास्थ्य मेन्टेन गर्नको लागि युज गर्ने भनेको फ्लोराइड भएको टुथपेस्ट हो, त्यसले पनि एकदमै मेन्टेन गर्छ। र बच्चा बच्चीको लागि चाहिँ समय समयमा चिकित्सकलाई देखाउने अनि रिस्क भएको ठाउँलाई पहिले नै सिल गर्ने अथवा फ्लोराइड लगाउने अनि वार्निसहरू हुन्छ हामीले लगाइदिन्छौँ बच्चाहरूमा, दाँत मुखमा निक्लिने बित्तिकै त्यो उम्रेको दाँतलाई हामीले कभर गरिदिन्छौँ, त्यसलाई हामीले सिलेन्ट भन्छौँ, ताकि दाँत किराले खाने समस्या यो सबै बेला बेलामा चिकित्सकलाई देखाएर सिलेन्ट लाउने, फ्लोराइड लगाउने, प्रपर टुथपेस्ट युज गर्ने, प्रपर ब्रसिङ गर्ने, रातो सुत्नुभन्दा अगाडि ब्रस गर्ने, यो हामीले ह्याबिट सुधार्यौँ भनेदेखि चाहिँ यो 60-70% रिस्क नै कम हुन्छ, जुन चाहिँ हाम्रोमा एकदमै न्यून मात्रामा मात्रै भएको पाइन्छ। जनचेतनाको कमीले पनि होला, मानिसहरूलाई थाहा नभएर पनि होला।
जस्तो हाम्रोमा के छ भने मुख र दाँतलाई हामीले खासै महत्व दिइराखेका हुँदैनौँ, किनभने यो आम प्रवृत्ति जस्तै दाँत मुख भनेको, अरू रोगलाई चाहिँ हामी अलिकति समस्या भयो भने दौडिहाल्छौँ, दाँतमा चाहिँ खासै यो त्यति समस्या पनि प्रारम्भिक चरणमा नदेखिने हो कि, अथवा यो दाँत चाहिँ समस्या आएपछि मात्रै देखाउने हो कि, अथवा वर्षको एकचोटि, अहिले अन्य रोगहरूका सन्दर्भमा पनि जस्तो 40 वर्ष उमेर काटेपछि होइन विभिन्न रोग संक्रमण हुन्छ कि भनेर देखाउनुपर्छ, वर्षको एकचोटि स्वास्थ्य परीक्षण गर्ने भन्ने एउटा बहस चले जस्तो होइन, अलिकति जागरण आए जस्तो देखिन्छ। यो दाँतको सन्दर्भमा चाहिँ हामीले अब आम मानिसले लक्षण देखिएपछि मात्रै दाँतको उपचार खोज्ने हो कि, अथवा वार्षिक रूपमा एउटा कुनै निश्चित समयमा आफ्नो दाँतको परीक्षण गर्ने हो कि, कसरी गर्यो भने हामी यो दाँतबाट हुने समस्याहरूबाट बच्न सक्छौँ त डाक्टर?
यो एकदम सही तपाईँले प्रश्न सोध्नुभयो। यो मुख स्वास्थ्य साँच्चीकै एकदम नेग्लेक्टेड छ। हामी त्यति बेला मात्रै देखाउन जान्छौँ जति बेला हामीलाई दुख्छ, अथवा हामी चपाउनै सक्दैनौँ, अथवा हामी रातभरि दुखेर सुन्नेर सुत्नै सक्दैनौँ। त्यो बेलामा मात्रै अनि हामीलाई यही डक्टरकोमा मेजोरिटी, सबैले त नभनौँ, यो चाहिँ चलन छ। यसको मलाई चाहिँ यसको कारक तत्त्व सबभन्दा पहिला चाहिँ जनचेतनाको कमी जस्तो लाग्छ। हामीले एकदम नेग्लेक्ट गरेको भयो मुख स्वास्थ्य। दाँत त हो नि, जाबो दाँत त हो नि भन्ने जुन छ नि त्यो कन्सेप्टले एकदम जरागाडा छ। अब के हामीले के बुझ्न जरुरी छ भने दाँत नै घरको मूल ढोका जस्तो हो। यसको स्वास्थ्य शरीरको अरू स्वास्थ्यहरूसँग पनि जोडिएको हुन्छ। यसबाट दाँत र गिजामा लागेको रोगहरूबाट हजुरको इन्फेक्टिभ एन्डोकार्डाइटिस भन्ने मुटुको रोग लाग्न सक्ने अथवा त्यसमा त्यसले असर गर्न सक्ने हुन्छ। अब पेटमा बच्चा भएको प्रेग्नेन्ट लेडीहरू हुनुहुन्छ भने उहाँहरूको बच्चाको वेट तौल्ने कम हुने चान्सेस हुन्छ, र यो लगायत अरू पनि धेरै नै इन्फेक्सन्सहरू देखिन सक्छ। स्पेसियली मुटु रोगसँग चाहिँ दाँतको डाइरेक्ट दाँत रोगको डाइरेक्ट कनेक्सन्सहरू हुन्छ, यो बुझ्न जरुरी छ। अब यसको अर्को कारक तत्त्व के हो भन्दाखेरि दाँत हार्ड हो नि त, हार्ड टिस्यू एकदम सारो वस्तु हो, बाहिरपट्टि नसा रगतको नलीहरू हुँदैन। सो दाँत किराले खाने बित्तिकै खासै त्यस्तो अप्ठ्यारो भइहाल्दैन, अनि 32 हुन्छ मुखमा, एक साइडमा किराले खायो अर्को साइडबाट चपाउन मिलिहाल्छ भन्ने कन्सेप्ट हुन्छ। अनि अगाडि जबसम्म हुँदैन तबसम्म देखिँदैन, नराम्रो देखिया छैन भन्ने भयो, त्यो पाटो पनि हुन्छ। तर जब त्यो गहिरो हुँदै जान्छ, किराले खाने बित्तिकै उपचार भनेको साधारण फिलिङ हो, अलिअलि हजुरको के खाइरहनु भएको छ त्यसमा अलिअलि काउन्सिलिङ हो, र अलिअलि मेडिसिन्सहरू दिनुपर्ने छ भने त्यो हो, त्यो एकदम साधारण उपचार हो, सस्तो हुन्छ। तर त्यो जब बिग्रिँदै जान्छ नि, जब दुख्ने स्टेजमा पुग्छ, त्यो भनेको त अनि उपचार पनि हजुरको धेरै गर्नुपर्ने हुन्छ। त्यसको त्यो टिक्ने हामीले प्रोग्नोसिस भन्छौँ हाम्रो भाषामा, उपचार गरिसकेपछि कति समय टिक्छ भन्ने, त्यसको त्यो टिकाइ पनि घट्दै जान्छ, अनि पैसा पनि महँगो हुँदै जान्छ, अनि यो त एकदम कम्प्लिकेटेड भन्दै जान्छ। अनि दुख्न थाल्ने भनेको नसा छोएपछि हो, नसा छोयो भनेको त बिग्रिसकेको अवस्था हो, नसा नै छोइसकेपछि त अब त्यसको केही उपाय नै छैन, त्यो त अब हामीले डेड बनाउनै पर्यो, नसा निकाल्नै पर्यो कुहिएको नसा, अनि त्यो त कम्प्लिकेटेड सर्जिकल उपचार हो। सो हामीले यो कुराहरू चाहिँ ध्यान दिनुपर्छ।
हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ, र आज हाम्रो स्वास्थ्य कार्यक्रममा विषय विज्ञ डाक्टरका रूपमा डाक्टर निशा आचार्य हुनुहुन्छ, र उहाँ वरिष्ठ दाँत रोग विशेषज्ञ हुनुहुन्छ। हामी दाँत रोगका सामान्य कुराहरूका बारेमा अहिले हामी चर्चा परिचर्चा गरिरहेका छौँ, अथवा डाक्टर साहबले प्रश्न पारिरहनु भएको छ। अब डाक्टर साहबको विषय विज्ञतर्फ म अलिकति लाग्न चाहन्छु। जस्तो अहिले यहाँले भन्नुभयो, किनभने दाँतको हामी धेरै किसिमले, हामी दाँत कसरी बिग्रिन्छ, दाँत मुख के हो, कति महत्व छ, यसमा आउने समस्या आउने कारणहरू के हुन्, हामी धेरै कुराहरू अहिले श्रोताहरूले यहाँबाट जानकारी पाइसक्नु भएको छ। अब श्रोताहरू जस्तो अहिले यहाँले भने जस्तो जरामा नै पुगिसक्यो, यहाँले अब यो आरसिटी गर्ने विभागलाई हेरिरहनु भएको छ, र यो विषयसँग यहाँ विषय विज्ञता पनि राख्नुहुन्छ। जस्तो हामी आरसिटी भनेको अहिले लगभग हामी सबै नेपालीले बुझ्ने जस्तो अवस्था भइसकेको छ, जो दाँतको समस्या भोगिरहनु भएको छ र जरासम्म पुगेको अहिले समस्याको बारेमा यहाँले कुरा गर्नुभयो। वास्तवमा यो आरसिटी भनेको के हो आम नागरिकले बुझ्न पर्दा, र यो कस्तो अवस्थामा गरिन्छ?
आरसिटी अर्थात् रुट कनाल ट्रिटमेन्ट भनेको जब दाँतमा किराले खाएर बाहिरको भागबाट भित्रको भागमा सरिसकेको अवस्था हुन्छ, त्यतिखेर दाँतभित्रको नसा र रगतको नलीहरूमा इन्फेक्सन सुरु हुन्छ, अनि दुख्न थाल्छ बिरामीलाई, कहिलेकाहीँ सुन्निन्छ र त्यो सुन्नेको फैलिन्छ पनि। त्यो अवस्थामा चाहिँ हामीले जे उपचार गरे पनि त्यो नसालाई र रगतको नलीलाई पहिलेकै अवस्थामा फर्काउन नसक्ने भइसकेपछि चाहिँ हामीले त्यो कुहिएको नसा र रगतको नलीहरूलाई बाहिर निकाल्छौँ र त्यो ठाउँलाई क्लिन गर्छौँ, र क्लिन गरिसकेपछि त्यो सबै क्लिन भएर बिरामी एकदम नदुख्ने अवस्थामा पुगिसकेपछि चाहिँ हामीले त्यो खाली भएको ठाउँलाई चाहिँ आर्टिफिसियल नसा राखेर भर्छौँ। यो उपचार पद्धतिलाई चाहिँ हामीले रुट केनाल ट्रिटमेन्ट अथवा जरैदेखि दाँत भर्ने अथवा आरसिटी भनेर भन्छौँ। यो गर्ने भनेको आरसिटी भनेको एकदम बिग्रिसकेपछि गर्ने उपचार हो। सो सुरुमै दाँत किराले खाँदाखेरि कालो देखिन्छ अथवा खाना फस्छ, केही नभए पनि धेरै चिसो तातो खाँदाखेरि अलिअलि सिरिङ हुन्छ, त्यो स्टेजमै छ भने चाहिँ हामीले त्यो किराले खाएको भागलाई सफा गरेर राम्रोसँग भर्यौँ भने केही पनि गर्नु परेन। तर त्यो समयमै उपचार भएन भने त्यो गहिरिँदै जान्छ, ब्याक्टेरियाले झन् खाँदै जान्छ र नसासम्म पुगेर नसा र रगतको नलीलाई कुहिइदिन्छ, अनि यो अवस्थामा चाहिँ हामीले रुट केनाल गर्नुपर्ने हुन्छ।
जस्तो हाम्रोमा चलन के छ भने दाँत मुखमा समस्या आयो, यहाँले भने दाँत बिग्रियो, दाँत बिग्रिएपछि दाँत दुख्छ जब किराले खान्छ, अथवा अन्य कारणले दाँत बिग्रिएपछि, दाँतमा समस्या भएपछि अथवा रोग लागेपछि दाँतमा दुख्छ, दुखेपछि हाम्रो चलन चल्ती के छ, दाँत झिकेर फाल्न पर्यो, उखेल्न पर्यो दाँत भन्ने चलन छ। वास्तवमा अहिले यो आरसिटी भनेर यहाँ भनिरहनु भएको छ, त्यो दाँत उखल्दा हुने जोखिम अथवा त्यसले पुर्याउने क्षतिलाई कम गर्न, अथवा हामीले खाने
हाम्रो शरीर तन्दुरुस्त राख्न हामीले खाना खान पर्यो। त्यो खानालाई चपाएर खायो भने नै हामीले अलिकति तागतिला चिजहरू खान सक्छौँ, होइन, हाम्रो इनर्जी बढाउन सक्छौँ होला। अब यो आरसिटी गरेर भए पनि अहिले दाँत बचाउनु पर्छ भन्ने कुरा पछिल्लो समयमा जनचेतना पनि अलिकति जागृत भएको देखिन्छ। वास्तवमा यो दाँत दुख्यो भने फाल्नु नै के समस्याको समाधान हो त डाक्टर साहब?
एकदम राम्रो प्रश्न यो। म हजुरलाई यसको एकदम सिम्पल इक्जाम्पल दिन्छु। मलाई मेरो कान्छी औँलामा घाउ भयो अरे, मेरो अर्को चारवटा औँला छँदैछन् त, म त यसलाई काटेर फ्यालिदिन्छु। यसको म यो घाउको किन यत्रो उपचार गराइरहनु भनेर मैले उपचार नगराएको जस्तै हो दाँत झिकेर फ्याल्ने भनेको। हजुरको मुखमा भएको दाँत एउटा शरीरको अङ्ग हो, सबै अङ्गको आफ्नो आफ्नो काम हुन्छ, महत्त्वपूर्ण काम हुन्छ, यो यतिकै भनेको होइन। सो यो हजुरले के रोग लाग्यो यसको उपचार किन गर्ने निकाल्ने भनेको त्यही हो। निकालेपछि के त, खाली त भयो त्यो ठाउँ, अनि त्यसमा आर्टिफिसियल दाँत रोप्ने। जे भए पनि जस्तो भए पनि नेचरले बनाएको जस्तो आर्टिफिसियल हुँदैन। अब हुँदै भएन, नभएको कन्डिसनमा हजुरको राख्ने भनेको त्यो सोल्युसन छँदैछ, त्यसको त्यो कुरा भएन। तर अब भइरहेको दाँत म उपचार गर्दिनँ, निकालेर अर्को राख्छु भन्नु चाहिँ मलाई धेरै त्यो बुद्धिमानी लाग्दैन। बचाउन सकिन्छ, उपचार पद्धतिहरू छन्, अहिले त जताततै छन् र राम्रो छन्। हामीले समयमै राम्रोसँग ट्रिटमेन्ट गरायौँ, राम्रो ठाउँमा गयो भनेदेखि हामीले हाम्रै दाँत बचाउन सक्छौँ, बच्छ पनि र त्यसले काम पनि गर्छ। त्यसको जे काम हो त्यो काम पनि गर्छ र हेर्दाखेरि पनि जस्तो थियो त्यस्तै बनाउन सकिन्छ। कस्मेटिक एस्थेटिक जे भनिन्छ त्यो अहिले टेक्नोलोजीहरू यति एडभान्स भइसक्यो कि हामीले जस्तो थियो नेचुरल त्यस्तै बनाउन सक्छौँ। सो यो बचाउनु नै उपयुक्त हुन्छ।
हजुर, जस्तो यसको उपचार विधि पद्धतिहरू के छन् डाक्टर साहब?
किराले खाएको दाँत बचाउने उपचार विधि पद्धति सिम्पल, किराले खाएछ, नसा बिग्रिया छैन, रगतको नलीहरू कुहिया छैन भनेदेखि त हामीले त्यो सफा गर्ने र भर्ने हो। भर्ने सामान पनि अब अहिले यति एडभान्स भइसकेको छ कि हजुरको पहिला जस्तो थियो त्यस्तै नै बनाउन सकिन्छ, त्यसले त्यस्तै नै फङ्सन दिन्छ र वर्षौंसम्म दिन सक्छ। त्यसपछि अब होइन तलसम्म गइसकेको छ, नसा रगतको नली नसाहरूसम्म पुगिसकेको छ भने आरसिटी गर्ने हो, जरादेखि उपचार गर्ने हो, जसमा हामीले कुहिएको मासु नसा रगतको नलीहरू सबै बाहिर निकाल्छौँ, त्यो ठाउँलाई क्लिन गर्छौँ, त्यहाँ ड्रेसिङ दिन्छौँ र त्यो ठाउँलाई हामीले आर्टिफिसियल नसा राखेर भर्छौँ। यदि अगाडिको दाँत छ भनेदेखि त्यति गरेर भरिसकेपछि केही पनि गर्नु परेन, पछाडितिरको दाँत छ भने कहिलेकाहीँ धेरै किराले खाएर बिग्रेको रहेछ भने चाहिँ खोल लाउनु पर्ने हुनसक्छ, यति गर्ने बित्तिकै यो बची नै हाल्यो। अब गिजाको रोग छ भनेदेखि चाहिँ रोग कुन स्टेजमा छ भन्ने कुरा थाहा हुनुपर्छ पहिला। यदि गिजामा मात्रै सीमित छ, दन्त हर्ष मात्रै हो भनेदेखि सफा गरेर मेन्टेन गर्न सक्यो भने त्यो निको हुन्छ। तर अब गिजाको रोग सरेर हड्डीसम्म पुगिसकेको छ भनेदेखि चाहिँ अरू त्योभन्दा अलि माथि तहको उपचार विधि पद्धतिहरू हुन्छ, त्यो गर्न सकिन्छ। तर ओभरअल हाम्रो समग्रमा भन्नुपर्दाखेरि चाहिँ सबै रोगको उपचार हुन्छ, उपचार गरायौँ भने निको हुन्छ र निको भइसकेपछि त्यसले काम पनि गर्छ।
हजुर, अब यहाँ आम नेपालीले आशा विश्वास र भरोसा गरेको त्रिवी शिक्षण अस्पताल महाराजगंज भनेपछि गाउँदेखि सहरसम्म सबैले आशा विश्वास र भरोसा गरेको ठाउँ हो। यो ठाउँमा रहेर सेवा दिइरहनु भएको छ, त्यहाँ के कस्ता सेवा सुविधाहरू पाउन सक्छन् आम नागरिकले?
हजुर, यो प्रश्न सोध्नु भएकोमा एकदम धेरै धन्यवाद। यो हामीले आम मानिसमा पुर्याउनै पर्ने सन्देश थियो। त्रिवी शिक्षण अस्पतालको दन्त चिकित्सा अथवा दन्त सेवा जुन छ त्यो विस्तार भएको धेरै वर्ष भएको छैन, हामी सुरु सुरुकै वर्षहरूमा छौँ। यो चाहिँ एउटा ओपिडी सेवा मात्रै नभएर अहिले एउटा डेन्टल कलेजकै रूपमा स्टाब्लिस भइसकेको छ। यो कारणले गर्दाखेरि पनि दाँतको 9 स्पेसलिस्ट सर्भिसहरू हुन्छ। यो 9 विषयमा अथवा विशेषज्ञतामा हामीले सेवा प्रदान गरिरहेका छौँ। यसमा के हुन्छ भन्दाखेरि हजुरको दाँतमा के रोग लागेको छ पत्ता लाउने, दाँतमा मात्रै होइन दाँत मुखमा पनि कति धेरै रोगहरू हुन्छ, कसैको ओरल क्यान्सरदेखि लिएर गएर अनि यो गालाहरूमा हुन्छ, जिब्रोमा हुन्छ, ओठमा हुन्छ, अनुहारमा हुन्छ, अनि यो जुन यो जोइन्ट भन्छौँ हामीले यो तलमाथिको चपाउने हड्डीलाई जोइन्ट गर्ने टेम्परो म्यान्डिबुलर जोइन्ट भन्छौँ, त्यसको रोगहरू लिएर धेरै रोगहरू हुन्छ। यो सबैको उपचार हुन्छ त्यहाँ, हजुरको एक्सरे गर्नेदेखि लिएर गएर रोग पत्ता लगाउने, त्यसपछि दाँत भर्ने, जरादेखि उपचार गर्ने, नयाँ कृत्रिम दाँत हाल्ने, कृत्रिम आँखा हाल्ने, कृत्रिम नाक कान हाल्ने, त्यसपछि बाटो गएर बाङ्गोटेढो भएको दाँत मिलाउने, रोड ट्राफिक एक्सिडेन्टहरू भएर भाँचेको हड्डीहरू मिलाउने, त्यसपछि बाटो गएर बच्चाको सानो सानो बच्चाहरूको दाँत तथा यो मुख सम्बन्धी रोगको उपचारदेखि लिएर गएर अरू अरू जति पनि दाँत सम्बन्धी विधाहरू छ यी सबैमा चाहिँ विशेषज्ञता सर्भिस दिन्छौँ।
अब हामी रेडियो नेपालको हाम्रो स्वास्थ्य कार्यक्रमको संवादको अन्त्य अन्त्यतिर आइसकेका छौँ। हाम्रो निर्धारित समय सकिन लागेको प्रविधि कक्षबाट संकेत मिलिरहेको छ। अब सोध्नुपर्ने विषयहरू अझ धेरै नै थिए, किनभने मैले सोध्नुपर्ने कुराहरू यहाँ धेरै नै हुँदाहुँदै पनि अब म लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेको छु। अन्त्यमा अब यो दाँत रोगबाट बच्न बचाउन सबभन्दा महत्वपूर्ण भूमिका त व्यक्ति स्वयंको नै होला। अब व्यक्ति स्वयं समाज घर परिवार सरकारसम्म कस कसले के गर्यो भने दाँतमा आउने समस्याहरूलाई निदान गर्न सकिन्छ अथवा रोक्न सकिन्छ र यसका लागि कस कसले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ एउटा विषय विज्ञ डाक्टरको हिसाबले के भन्न चाहनुहुन्छ
हजुर अब व्यक्तिबाट नै शुरू गरौँ व्यक्तिबाट शुरू गर्दाखेरि चाहिँ सानो बच्चाहरूले आफ्नो दाँतको हेरविचार आफै गर्न सक्ने अवस्था हुँदैन यो चाहिँ उहाँहरूको पेरेन्ट्सलाई अभिभावकलाई एकदम विनम्र आग्रह कि आफ्नो बच्चाको दाँत चाहिँ आफूले नै बिहान बेलुका राम्रोसँग ब्रस गराइदिउँ बेला बेलामा आफैले चेक गर्ने गरौँ र आफूले केही त्यस्तो शङ्का लाग्ने केही देखेमा चाहिँ तुरन्त चिकित्सककोमा लगेर चाहिँ देखाउँ नजिकको जहाँ पनि किनभने यो सुरुको स्टेजमा ट्रिटमेन्ट गर्न सजिलो हुन्छ सस्तो हुन्छ र रोग बढ्न दिँदैन यो चाहिँ हामीले बच्चा 8-9 महिनाको उमेरदेखि नै बिस्तारै डेन्टिस्टकोमा डक्टरकोमा लगेर चिर परिचित बनाउने त्यो इन्भाइरोमेन्टसँग फेमिलियर बनायो भने बच्चालाई भोलि पर्सि गाह्रो हुँदैन अब यो सबै ठाउँमा सम्भव नहोला त्यही हुनाले आफैले हेर्ने गरौँ बिहान बेलुका ब्रस गरौँ यो बाहिर किनेर खाने प्याकेटमा पाउने यस्तो यस्तो खानेकुराहरू धेरै खान नदिउँ र खाइसकेपछि कुल्ला गर्ने बानी बसालौँ यो भइहाल्यो अनि त्यसपछि अब त्योभन्दा ठुलो एज ग्रुपको मान्छेहरूले त मैले अघि नै पनि भनिसकेको छु आफ्नो ह्याबिट बिहान बेलुका ब्रस गर्ने राम्रोसँग खानपिनको व्यवस्था केयर गर्ने जे पाइदिए नखाने यी सुगरजन्य पदार्थहरू चकलेट लिएर गरौँ अरू जति पनि सुगर भएको कुराहरू छ त्यसलाई अभोइड गर्ने र बेला बेलामा देखाउने एटलिस्ट वर्षको एकचोटि चाहिँ डक्टरकोमा गएर देखायो भने अर्ली डिटेक्सन र प्रिभेन्सन भन्छौँ हामीले हाम्रो भाषामा त्यो भनेको रोग लाग्नुभन्दा पहिला नै हामीलाई थाहा भयो भने रिस्कहरू थाहा भयो भने हामीले त्यो प्रिभेन्ट गर्न सक्छौँ उपचारमा गइराख्नु पर्दैन सो त्यो गर्न सकिन्छ अब समाजमा जाँदाखेरि पनि जनचेतनाकै कुरा आउँछ हाम्रोमा एकदम धेरै जनचेतनाको कमी छ जनचेतनामूलक कार्यक्रमहरू गरेर मुख स्वास्थ्यको बारेमा अलिकति जानकारीहरू समाजको अलिकति रिप्रेजेन्ट गर्ने मान्छेहरूले दिनुभयो भने बेटर हुन्छ अब अर्को सरकारमा जाँदाखेरि चाहिँ सरकारलाई पनि एउटा विनम्र आग्रह कि मुख र मुख स्वास्थ्य सम्बन्धी जति पनि कार्यक्रमहरू छ यिनीहरूलाई अलिकति प्रायोरिटीमा राखेर चाहिँ यिनीहरूलाई प्रमोट गर्नुपर्छ धेरै समस्या छ मुखमा र दाँतमा रोग नभएको मान्छे नै छैन अलमोस्ट सबैमा छ अब कसैको धेरै छ कसैको थोरै छ अर्कै कुरा हो अब ट्रिटमेन्ट पनि सबैलाई चाहिएको छ तर अब यो अलिकति प्रायोरिटीमा नपरेको हुनाले चाहिँ स्पेसली अब टाढा टाढाको मान्छेहरूले एकदम दुःख पाइराख्नु भएको छ सो यो कुरा चाहिँ उहाँहरूले कन्सिडर गरिदिनु भयो भने राम्रो हुन्छ
डाक्टर साहब आफ्नो महत्वपूर्ण समय र विचार रेडियो नेपाल र आम श्रोताका लागि र विशेष गरी हाम्रो स्वास्थ्य कार्यक्रमका लागि दिनुभयो यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ
हाम्रो स्वास्थ्य कार्यक्रमलाई पनि एकदम धेरै धेरै धन्यवाद र सम्पूर्ण श्रोताहरूलाई मलाई हामीलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद
श्रोताहरू तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ अब भने हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौं तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने दिन नभुल्नुहोला पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल यदि तपाईँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ हाम्रो इमेल आइडी यस प्रकार रहेको छ swasthyahamro@gmail.com आजको कार्यक्रमका लागि हाम्रा अतिथि हुनुहुन्थ्यो वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर निशा आचार्य उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा आबद्ध हुनुहुन्छ श्रोता आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिँदै अर्को श्रृंखलामा यहाँहरूलाई भेट्न आउने संकल्पका साथ कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना भद्राचार्यसँगै म पूर्णचन्द्र घिमिरे पनि यहाँहरूसँगबाट विदा हुन्छु यहाँहरूको बाँकी समय सुखद रहोस् हवस् त नमस्कार
खान्छु सफा पिउँछु म त सुस्त भयो संसारा।